FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. सुर्खेतमा अटो भिलेज निर्माण गर्न प्रतिबद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री थानेको भनाई, आवश्यक जनशक्ति तयार पार्नुपर्नेमा जोड।
बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाईका लागि प्रवेश खुल्ला, 30,000 बढी स्थानीय लाभान्वित हुने निकुञ्जको दावी।
आजदेखि नयाँ वर्ष सन् 2017 सुरु, सन् 2016 विश्वभर 93 जना पत्रकारको हत्या, इराक र अफगानिस्तानमा असुरक्षित।
र सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालय स्तरीय फुटबलको उपाधिका लागि एसओएस र जनमावि भिड्ने, चौथो महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल भारत खेल्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानेले सुर्खेतमा अटो भिलेज निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल अटो मेकानिक्स व्यवसाय महासंघको 9 साधारण सभाको उद्घाटन गर्दै मन्त्री थानेले अटो भिलेज निर्माणले यस क्षेत्रको विकासमा कोसे ढुङ्गा साबित हुने बताउनुभयो।
यो तपाईँहरूले जुन रणनीतिहरू पास गर्नुहुन्छ त्यो रणनीतिहरू अत्यन्तै सफल रूपमा रहन् र सुर्खेत जिल्लामा पास गरेका रणनीति कार्यक्रमहरूलाई एउटा कोसे ढुङ्गाका रूपमा साबित गर्न तपाईँ हामी सबैले सक्ने क्षमता पनि हामीलाई आओस् भन्ने कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। जहाँसम्मको तपाईँहरूको व्यवसायको कुरो छ, यो वास्तवमा नागरिकहरूको प्रत्यक्ष सरोकारको विषय बनेको विषय हो। यो आज हामी सबैका लागि हुनेका लागि आफ्नै गाडीको आवश्यक भएको छ, नहुनेका लागि सार्वजनिक गाडीको आवश्यकता भएको छ।
राज्यलाई अटो मेकानिक्सले ठूलो गुण लगाएको भन्दै मन्त्री थानेले अब दक्षता कायम गर्दै विदेशी नै युवाहरूको संख्या समेत कमी ल्याउन यस क्षेत्रमै जनशक्ति तयार पार्नुपर्नेमा जोड दिनुभयो।
आज तपाईँहरूले सिर्जना गर्नुभएको रोजगारीले आज मुलुकभित्रै हाँसेर आफ्नै दाजुभाइहरूसँग बोल्दै हाँसी खुसीका साथ काम गर्ने वातावरण बनिरहेको छ। आज त्यो डरलाग्दो विदेश पठाउने युवाहरूलाई अवस्था छ। आज त्यसतर्फ पनि त्यही बाटोबाट रेमिटेन्सले मात्रै मुलुक बन्छ भन्ने कुरा हामीले छोडेर आफैमा रोजगारीको सिर्जना गरेर अरूलाई पनि रोजगारी दिन सक्ने सामर्थ्य अटल मोबाइलहरू तपाईँहरूसँग त्यो परिस्थिति छ। त्यसैले तपाईँहरूको भूमिकालाई जतिसुकै व्याख्या गरे पनि यदि राज्यले बुझ्यो भने अझै कम रूपमै जान सक्छ भन्ने मेरो तपाईँहरूलाई अवस्था छ।
उहाँले यातायात नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएकाले अटो मेकानिक संघले गरेको कार्यले सरकारलाई फाइदा पुगेको बताउनुभयो।
आज प्रत्यक्ष रूपमा कोही जोडिएको छ भने यातायातै जोडिएको छ, यातायातसँग त्यसको पनि अटोमोबाइल मर्मत गर्ने र त्यसलाई सुव्यवस्थित रूपमा चलाउन सक्ने आज विशेषता भएको अटोमोबाइलसँग धेरै कुराहरूको सम्बन्ध रहेको छ। नागरिकको बेग्लै परिस्थितिसँग सम्बन्ध रहेको अवस्था एकातिर छ भने आज साना कुराहरू बिग्रिएर त्यसलाई थन्किराख्यो भने ती गाडीको औचित्य नहुन सक्छ। आज तपाईँहरूकै मेहनतले तपाईँहरूकै परिश्रमले आज 1-1.5 करोडकादेखि 40-50 लाखदेखि 1-1.5 करोडका गाडीको मर्मत गर्ने पनि तपाईँहरू नै हो। वास्तवमा राज्यले सम्झिने हो भने तपाईँहरूले ठुलो भूल लगाउनु भएको छ। तपाईँहरूले जुन आफै शिव साधन स्रोतले जसरी एउटा सहयोग गरिरहनु भएको छ त्यो राष्ट्रका लागि ठुलो उपलब्धि हो, ठुलो सम्पत्ति हो भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
मन्त्री थानेले सवारी साधन चलाउनुभन्दा पहिले चेक जाँच गर्न सकेमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो। कार्यक्रममा महासंघका गोविन्द भट्टराईले जग्गा मात्र राज्यसँग माग्नु ठूलो कुरा नभएको बताउँदै प्रविधियुक्त सिमूलक आधुनिकतामा आधारित संरचना निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले अटो व्यवसायको स्तर वृद्धिको लागि आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। महासंघका संस्थापक महेश बज्राचार्य अधिकारीले देशलाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका अटो व्यवसायी तथा मेकानिक्सहरूको सहभागिता रहेको थियो।
मध्यपश्चिममा सन् 2016 मानव बेचबिखन विरुद्धको 731 उजुरी परेको माइती नेपाल नेपालगञ्जले जनाएको छ। पछिल्लो समय यस क्षेत्रमा मानव बेचबिखनको जोखिम बढ्दै गएको माइती नेपालले जनाएको छ। मानव बेचबिखन विरुद्धको क्रियाशील संस्था माइती नेपालका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष 270 भन्दा बढी उजुरी परेको जनाइएको छ। फेला पर्नेको संख्या भने 113 मात्र रहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो। बेचबिखनको दृष्टिकोणबाट बाँके मध्यपश्चिममै सबैभन्दा बढी जोखिमको जिल्ला रहेको तथ्याङ्कले देखाएको छ।
युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले बाँकेको कोलपुरबाट लक्ष्मण मल्लसहित 7 पक्राउ गरेको छ। कोलपुर स्थित एक होटेलमा बसिरहेका बुढाथोकी होटल बाहिरिएपछि सँगै रहेका लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। अहिले बुढाथोकीको भारतमा उपचार भइरहेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको नियोजित रूपमा हत्या प्रयास भएको भन्दै युवा संघले विरोध समेत जनाएको छ। युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले दोषीलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही नगरिए युवा संघ जुनसुकै कदम उठाउन बाध्य हुने चेतावनी समेत दिनुभएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाएका लागि भन्दै निकुञ्जभित्र प्रवेश खुल्ला गरिएको छ। ग्रामीण भेगमा रहेका मध्यवर्ती क्षेत्रका स्थानीयहरूको घर निर्माणको लागि आवश्यक पर्ने बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि निकुञ्जले प्रवेश खुल्ला गरेको छ। जङ्गली जनावरबाट हुन सक्ने खतरालाई ध्यान दिँदै यसपालि 3 विभाजन गरी खरखडाई काट्ने सुविधा प्रदान गरिने निकुञ्जले जनाएको छ। यसैबीच खरखडाईका लागि निकुञ्जभित्र प्रवेश गर्दा पालन गर्नपर्ने नियम लगायतका बारेमा हाम्रा साथी भावुक योगीले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापासँग कुराकानी गर्नुभएको छ।
हामीले निकुञ्जलाई 3 विभाजन गरेर खरखडाईको सुविधा प्रदान गरेका छौँ। गेरुवा नदी पश्चिमका उपभोक्ताको लागि 16-17-18, गेरुवा र बबई बिचका उपभोक्ताको लागि 19-21, बबई पूर्व र उत्तरी सेक्टरको लागि 22-24 गते खरकाटे सुविधा प्रदान गरिनेछ। अहिले गेरुवा नदी पश्चिमका पाताभार, मनाउ र गोला 3 उपभोक्ता समितिमा त्यहाँको सामुदायिक वनमा चाहिँ खर पालिएको उपभोक्ताहरूले आफूलाई चाहिने धेरै खरहरू त्यहाँबाट उपलब्ध गरेका कारणले गत विगत वर्षहरूको तुलनामा अहिले चाहिँ त्यहाँबाट खर काट्नको लागि निकुञ्जमा प्रवेश गर्नेको संख्या चाहिँ अलिक घट्ने अनुमान गरिएको छ। गत विगत वर्षहरूमा त्यता सामुदायिक वनहरू थिएनन्। सबै घर बनाउनको लागि चाहिने खर, बङ्क, सिठा, यो चाहिँ नर्कट सबैको लागि निकुञ्जमा निर्वाह हुनु पर्थ्यो र यस वर्ष चाहिँ 7,000 हाराहारीमा मान्छेहरू निकुञ्ज प्रवेश गर्ने अनुमान गरिएको छ। र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको आयोजनामा एउटा चाहिँ छलफल कार्यक्रम पनि आयोजना गरेका थियौँ डल्लामा। र खरखडाईको लागि मानिसहरू प्रवेश गर्नुहुन्छ, उहाँहरू चाहिँ सूर्योदय भएपछि, घाम उदाएपछि निकुञ्जभित्र प्रवेश गर्नुपर्ने, सूर्यास्त हुनुभन्दा पहिले त्यहाँबाट निस्कनुपर्ने, खर बनकस बाहेक काठ दाउरा यस्ता चिजहरू चाहिँ निकासी गर्न नपाइने भन्ने बारेमा हामीले सूचना प्रकाशित गरेर गाउँ गाउँमा सूचना प्रभावित पनि गरेका छौँ। समाचार रेडियो एफएमहरूबाट पनि जानकारी गराएका छौँ। र अहिले जङ्गली हात्तीको अलिकति बढी प्रकोप भएको छ। गेरुवा नदी तटीय क्षेत्रमा चाहिँ करिब 50 संख्यामा चाहिँ जङ्गली हात्तीहरू रहेका छन्। सुरक्षित रहनका लागि हामीले चाहिँ विशेष अपिल गरेका छौँ उपभोक्ताहरूलाई।
भनेपछि जङ्गली हात्तीको आतंक बढेका कारण यसपटक 3 विभाजन गरेर निकुञ्ज खुल्ला गरिएको होइन?
हजुर, अब चारैतर्फबाट एकैचोटि मान्छेहरू प्रवेश गर्दा जनावरहरू चाहिँ भाग्ने ठाउँ नपाएर पनि दुर्घटना हुन सक्ने सम्भावनालाई दृष्टिगत गरेर हामीले चाहिँ पहिलो चरणमा पश्चिमतिरबाट काट्दाखेरि यदि जनावरहरू छन् तिनीहरू पूर्वतिर चाहिँ सर्ने मौका पाउँछन्। दोस्रो चरणमा फेरि पूर्वबाट काट्ने पश्चिम खाली हुन्छ र यताबाट उता सर्न पाउँछन् भनेर यसरी चाहिँ हामीले रुटिन मिलाएका छौँ। र खास गरिकन मुख्य कुरा चाहिँ अब यो जङ्गली हात्तीबाट अहिले धेरै नोक्सानी भइराखेको छ, हात्तीको सङ्ख्या पनि बढी छ, र त्यसलाई दृष्टिगत गरेर नै हाम्रो चाहिँ यो सावधानी अप्नाउनु पर्ने भएको हुँदाखेरि खण्डमा विभाजन गरिएको।
जस्तो विगतका वर्षमा निकुञ्ज प्रवेश गर्दा यस क्षेत्रका उपभोक्ताहरूलाई नेपाली सेना निकुञ्जले जसरी प्रवेश गर्नु अगाडि जानकारी गराउँथ्यो, यसपटक चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरू पनि खटिएका छन् होइन?
हजुर, यसपालि चाहिँ अब यो चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले गत विगत वर्षहरूमा पनि खटाउने गरेको थियो आफ्ना टोलीहरूलाई, तर यसपालि चाहिँ अब यो खास गरिकन वन्यजन्तुबाट चाहिँ कुनै क्षति नहोस् भन्नका लागि नै पनि ठुलो सङ्ख्यामा चाहिँ युवाहरू परिचालित हुने, अहिले चाहिँ गेरुवा नदी पश्चिमपट्टि खर्खालाई काट्ने बेलामा पनि गेरुवा नदी पूर्वतर्फबाट चाहिँ छुरेपटुवा, ठाकुर र शिवपुर तिनवटा चाहिँ उपसमितिका युवाहरूले त्यतातिर चाहिँ सहयोग गर्ने भनेर चाहिँ निर्णय भएको छ। खास गरिकन अब यो चाहिँ खर नकाटे पनि नहुने र यसपछि खर सुक्ने आगलागी हुने खतरा हुने, त्यसो भएको हुनाले अहिले खर पाकेको पनि र मान्छेहरूको कामको पनि फुर्सद भएको मौका छु गरेर चाहिँ खर काट्ने गरिन्छ। तर अब गत विगत वर्षहरूको तुलनामा अहिले चाहिँ अब अलि यो चाहिँ जङ्गली हात्तीको अलिक प्रकोप बढी भएको कारणले गर्दाखेरि अब यो सबै क्षेत्र संवेदनशील भएको छ। त्यस्तै गरेर सिडिएपी पनि त्यसमा चाहिँ दुर्घटना नहोस् भन्नेतर्फ चाहिँ उपभोक्ताहरूलाई सजग गराउने, ठाउँ ठाउँमा बसेर चाहिँ सहयोग गर्ने भन्ने निर्णय गरेका छन्।
उहाँ हुनुहुन्थ्यो बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
सुर्खेतमा अटो भिलेज निर्माण गर्न प्रतिबद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री थानीको भनाई, आवश्यक जनशक्ति तयार पार्नुपर्नेमा जोड, बर्दिया राष्ट्रिय निकुञ्जमा खर खडाईका लागि प्रवेश खुल्ला, 30,000 बढी स्थानीय लाभान्वित हुने निकुञ्जको दावी, आजदेखि नयाँ वर्ष सन् 2017 सुरु, सन् 2016 विश्वभर 93 पत्रकारको हत्या, इराक र अफगानिस्तान असुरक्षित, र सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालय स्तरीय फुटबलको उपाधिका लागि एसओएस र जनमावि भिड्दै, चौथो महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल र भारत खेल्ने, यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले मुलुक अस्थिर राजनीतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा बीपी कोइरालाले राष्ट्रियता बचाउनका लागि निरङ्कुश राजतन्त्रसँग पनि मेलमिलापको नीति अख्तियार गरेकोबाट सबैलाई प्रेरणा लिनुपर्नेमा बताउनु भएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कङ्ग्रेस सुर्खेतले गरेको चियापान कार्यक्रममा उहाँले 40 सिक्किमको भारत विलय, अफगानिस्तान रुसी सेनाको हस्तक्षेप जस्ता घटनाले दक्षिण एसियाका साना मुलुकको अस्तित्व सङ्कटमा पर्न लागेको महसुस गरी देशको रक्षाको लागि 33 बीपी स्वदेश फर्कनु भएको चर्चा गर्नुभयो। उहाँले बीपी कोइरालाको सरकारले छोटो समयमै राज्य रजोटा फिर्ता, उखण्डन जमिन्दारी जस्ता समान्ति प्रथाको अन्त्य गरी जनतालाई समृद्ध बनाउन लागेकोबाट आत्तिएका पुँजीपति वर्गको उत्साहबाट राजा महेन्द्रले 17 निरङ्कुश कदम मार्फत लोकतन्त्र मासेको बताउनुभयो। मन्त्री थानीले मेलमिलाप दिवसको अवसरमा व्यक्तिगत आकाङ्क्षाबाट माथि उठेर देश र जनताको हितमा समर्पित हुन कङ्ग्रेसका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो। नेपाली कङ्ग्रेसका सुर्खेतका सभापति कमलराज ढेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति नारायण कोइराला र नगर सभापति देवकुमार सुवेदीले राष्ट्रिय मेलमिलाप नीति वर्तमान सान्दर्भिकताको बारेमा चर्चा गर्नुभयो।
चितुवाको आक्रमण बढेपछि बर्दियाको सूर्य पटुवा सात ओह्राली बजारका स्थानीयले हुलाकी सडक किनारामा झाडी सरसफाई गरेका छन्। ओह्राली सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूले बेलुवा माचड चोकदेखि ओह्राली हुँदै राजापुर सडक खण्ड अन्तर्गत गम्कादेखि ओह्रालीसम्म सडक किनारमा झाडी सरसफाई गरिएको ओह्राली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण फरियारले जानकारी दिनुभयो। यसअघि यसै क्षेत्रमा 2 अवधिमा 6 चितुवाले आक्रमण गरी घाइते बनाएको थियो।
बैतडीमा महिला अधिकार कर्मीबाटै महिलामाथि कुटपिट भएको छ। नेपाल महिला संघका केन्द्रीय सदस्य तथा अन्तर्पार्टी महिला सञ्जालका जिल्ला सचिव कान्ता चन्दको कुटाईबाट गुरुखोला 8 माधवी भट्ट घाइते हुनुभएको छ। घराइसी विवाद हुँदा महिला अधिकार कर्मी चन्दले भट्टलाई कुट्दा उहाँ घाइते हुनुभएको प्रहरले बताएको छ। यसअघि पनि 3 स्थानीय प्रहरी चौकीमा उजुरी परेको र मिलापत्र गराएर घर गएको भए पनि चन्दले आफ्नो परिवारमाथि दमन गर्न नछाडेको भट्टको भनाइ छ।
आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा प्रशासन निकाय लगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। उपकुलपति रजिस्ट्रार र अस्पताल निर्देशक लगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिक कार्य अस्तव्यस्त बन्दै गएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर पारस कुमार आचार्यको अवधि सकिए लगत्तै जेठदेखि प्रतिष्ठान उपकुलपति विहीन रहेको छ। अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको पनि सात महिनाभन्दा बढी भइसकेको छ।
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा बसोबास तथा उपचारमा समस्या भएको छ। 25 जनाको क्षमता रहेको कारागारमा 47 कैदी र एक थुनुवा गरी 48 जना कैदी रहेको जनाइएको छ। 25 जनाको लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले अन्य उपचार गर्न समेत समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताउनुभयो। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
सुर्खेतमा अटो भिलेज निर्माण गर्न प्रतिबद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री थानेको भनाई। आवश्यक जनशक्ति तयार पार्नुपर्नेमा जोड। बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाईका लागि प्रवेश खुल्ला। 30,000 बढी स्थानीय लाभान्वित हुने निकुञ्जको दावी। आजदेखि नयाँ वर्ष सन् 2017 सुरु। सन् 2016 विश्वभर 93 जना पत्रकारको हत्या। इराक र अफगानिस्तान असुरक्षित। र सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालय स्तरीय फुटबलको उपाधिका लागि एसओएस र जनमावि भिड्ने। चौथो महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल र भारत खेल्ने। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुनि रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौं सोझै विदेशका खबरतिर। सन् 2016 विश्वभरि 93 जना पत्रकार तथा सञ्चारकर्मीको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेले जनाएको छ। आइएफजेका अनुसार आतंकवादी आक्रमण, विस्फोट लगायतका घटना धेरै पत्रकारले ज्यान गुमाएको भए पनि कोलम्बिया र रुसमा भएको हवाई दुर्घटनामा 29 जनाको ज्यान गएको थियो। आइएफजेका अनुसार पत्रकारका लागि सबैभन्दा असुरक्षित देश इराक र अफगानिस्तान रहेको मानिँदै आएको छ। सन् 2016 इराकमा 15 र अफगानिस्तानमा 13 जना पत्रकारको ज्यान गएको तथ्याङ्क छ। यस्तै मेक्सिकोमा 11, यमनमा 8, ग्वाटेमालामा र सिरियामा 6 तथा भारत र पाकिस्तानमा 5-5 जना मारिएका छन्। यद्यपि यो संख्या गएको वर्षभन्दा कम भएको जनाइएको छ।
यस्तै आजदेखि नयाँ वर्ष सन् 2017 सुरु भएको छ। नयाँ वर्षको अवसरमा विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन्। सन् 2016 विदाई गर्दै एक आपसमा शुभकामना दिँदै नयाँ वर्ष मनाइन्छ। पछिल्लो समय नेपालमा पनि विशेष गरी युवा पुस्ताले शुभकामना साटासाट गर्दै रमाइलोको साथ मनाउने गर्दछन्। मुख्य सहरमा नयाँ वर्ष मनाउन होटेल व्यवसायहरूले विभिन्न आकर्षक कार्यक्रम तथा होटेलमा बस्न प्याकेजको व्यवस्था समेत गर्ने गरेका छन्। यसैबीच सन् 2016 के कस्ता घटना महत्त्वपूर्ण रहे त थप विवरण सुनौ हाम्रा साथी केशव ढकालबाट।
सन् 2016 विश्वमा घटना प्रधान वर्षका रूपमा चिनिन पुग्यो। यो वर्ष नेपालमा संसदीय इतिहासमै पहिलो पटक संसदमा महाभियोगको प्रस्ताव दर्ता भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा यस वर्ष महाभियोगको प्रस्ताव दर्ता हुन पुग्यो। यसै गरी नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी सोलिडारिटी कपको उपाधि जित्दै पहिलो पटक देशमा एसियाली स्तरको उपाधि भित्र्याएर धेरैको ध्यान केन्द्रित गर्न सफल भयो। यसै गरी यस वर्षको अन्त्यमा नेपालमा 7 राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो, जसमा विभागीय टोलीहरूको वर्चस्व रह्यो। विभागीय टोली आर्मी पहिलो हुँदा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहे। पश्चिमाञ्चलले 4 र मध्य पश्चिमाञ्चलले 5 स्थानमा चित्त बुझाउनु पर्यो। सन् 2016 अमेरिकाको राष्ट्रपति चुनाव पनि निकै चर्चामा रहन पुग्यो। निर्वाचन अघिका पूर्वानुमान र सर्वेक्षणहरूलाई गलत साबित गर्दै रिपब्लिकन उम्मेद्वार डोनाल्ड डोनाल्ड ट्रम्प डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभयो। यसै गरी 17 वर्षसम्म विश्व फुटबल महासंघ फिफामा एक छत्र राज गर्नुभएका सेप ब्लाटरलाई विस्थापित गर्दै जियानी इन्फान्टिनो फिफाको अध्यक्षमा चुनिएको घटनाले पनि सन् 2016 चर्चित रह्यो। यस्तै ब्राजिल र दक्षिण कोरियाका महिला राष्ट्रपतिमाथि पनि यसै वर्ष महाभियोग दर्ता भयो। सन् 2016 अमेरिका र क्युबा बीच 5 दशक अघि टुटेको कूटनीतिक सम्बन्ध सकारात्मक दिशामा अघि मात्र बढेन, लामो समयदेखि अमेरिकाले लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाएर क्युबाली झण्डा फहराइयो। उत्तर कोरियाको परमाणु कार्यक्रम, भारत पाकिस्तानको द्वन्द, अमेरिका र जापानका शीर्ष नेताले दोस्रो विश्वयुद्धका क्रममा एक अर्काले आक्रमण गरेका स्थानमा जनाएको उपस्थिति, फार्क विद्रोहीसँग कोलम्बिया सरकारले गरेको शान्ति वार्ता अनि क्युबाली समाजवादी नेता फिडेल क्यास्ट्रोको निधन पनि सन् 2016 चर्चित घटनाका रूपमा रहेका छन्। उत्तर कोरियाली वर्कर्स पार्टीको 36 वर्षपछि भएको महाधिवेशन पनि यो वर्षको महत्वपूर्ण घटनाका रूपमा रह्यो। सन् 2016 विश्वले ठूलो दुर्घटना र सिरियाको हिंसा जस्ता घटनाको पनि सामना गर्नु पर्यो। गत 25 डिसेम्बरमा 92 जना चढेको रसियाली विमान ब्ल्याक सीमा दुर्घटना भयो। नोभेम्बर 29 ब्राजिलको फुटबल टोलीका खेलाडी सहित 81 जना चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा 5 जना बाहेक सबैको ज्यान गयो। 19 पेरिसबाट कायरो उडेको विमान दुर्घटना हुँदा 66 जना र फ्लाई दुबईको विमान रुसको रोस्तोफ अन डोनमा अवतरणका क्रममा दुर्घटना हुँदा 62 जनाले ज्यान गुमाउनु पर्यो। रुसी विमान दुर्घटनामा सन् 1928 सोभियत संघका समयमा स्थापना भएको सैनिक ब्यान्डका 64 जना कलाकार समेत मारिन पुगे। वर्ष 2016 विभिन्न परिघटनाका कारण चर्चित मात्र बनेन, यसले सन् 2017 लागि केही परिघटनाहरूको सृजना समेत गर्न पुग्यो। अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामले अमेरिका र रुस बीचको सम्बन्ध तिक्ततापूर्ण बनाइदिएको छ भने चीनसँगको सम्बन्ध पनि चिसिएको छ। वर्षको अन्तिममा अमेरिकाले 35 जना रुसी कूटनीतिकलाई देश निकाला गरेपछि रुसले पनि यसको उचित बदला लिने चेतावनी दिइरहेको छ। विश्व शक्ति राष्ट्रहरूबीच चुलिएको संघर्षले कस्तो रूप लिने हो भनेर परिणाम कुर्नका लागि सन् 2017 कुर्नै पर्ने भएको छ। सन् 2016 जे जसरी बिते पनि सन् 2017 सुख शान्ति र समृद्धिको वर्ष हुन पुगोस् र यसले देशमा राजनीतिक निकास निकाल्न सहयोग पुगोस् र सबैको भलो होस्। नववर्ष सन् 2017 सबैलाई शुभकामना।
भेरी खबरको अन्तिममा लागौँ अब खेल खबरतिर। सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालय स्तरीय फुटबलको उपाधिको लागि एसओएस र जनमावि भिड्ने भएका छन्। एमनेस्टी इन्टरनेसनल नेपाल सुर्खेतले आयोजना गरेको प्रतियोगितामा जनमाविले होराइजन एकाडेमीलाई हराउँदै फाइनलमा भिडन्त पक्का गरेको हो। यस्तै एसओएस हर्मन माइनरले अमरज्योति माविलाई सम्मान 2-1 अन्तरले पाखा लगाउँदै फाइनलमा पुगेको हो। दिगो शान्ति स्थापनाको लागि दण्डहीनता अन्त्य गरौँ भन्ने मूल नाराको साथ एमनेस्टी इन्टरनेसनल नेपालको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको हो। यस्तै चौथो महिला साप च्याम्पियनसिपमा नेपालले सेमी फाइनलमा भारतसँग खेल्ने भएको छ। समूह बीको अन्तिम खेलमा हिजो भारत र बङ्गलादेश खेल बराबरीमा रोकेपछि भारत सेमी फाइनलमा पुगेको हो। यसअघि शुक्रबारको खेलमा नेपालले श्रीलङ्कालाई 1-0 हराएर समूह एको विजेता बन्दै सेमी फाइनल पुगेको थियो। भारतको सिलगढीमा रहेको कञ्चनजङ्घा रङ्गनशालामा नेपाल र भारतले सेमी फाइनल खेल्ने तय भएको जनाइएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा अटो भिलेज निर्माण गर्न प्रतिबद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री थानीको भनाई, आवश्यक जनशक्ति तयार पार्नुपर्नेमा जोड।
बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाएको लागि प्रवेश खुला, 30,000 बढी स्थानीय लाभान्वित हुने निकुञ्जको दावी।
आजदेखि नयाँ वर्ष सन् 2017 सुरु, सन् 2016 विश्वभर 93 जना पत्रकारको हत्या, इराक र अफगानिस्तान असुरक्षित।
र सुर्खेतको वीरेन्द्रनगरमा जारी विद्यालय स्तरीय फुटबलको उपाधिको लागि एसएस र जनमावि भिड्ने, चौथो महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा नेपाल र भारत खेल्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला।